واتخذوا من دون الله آلهة، اور انہوں نے اللہ کے سوا دوسرے معبود گڑ لیے، لعلہم ینصرون، تاکہ وہ ان کی مدد کریں، یعنی ان جانوروں کو بھی انہوں نے بنا لیا اور اپنی مرضی سے انہوں نے کچھ معبود گھڑ لیے کہ یہ معبودان باطل جو ہیں ان کی سفارش سے ہم اللہ کے عذاب سے بچیں گے، حالانکہ لا یستطیعون نصرہم، وہ تو ہرگز کوئی استطاعت نہیں رکھتے ان کی مدد کی، وہم لہم جند محضرون، بلکہ تو خود ہوں گے ان کے پکڑے ہوئے قیدی، اللہ اکبر، یعنی جن کو یہ پوچھتے تھے وہی انہیں پکڑ پکڑ کر اللہ کے حضور پیش کریں گے کل، اور کہیں گے اللہ یہ ہیں وہ لوگ جنہوں نے دنیا میں ہمارے ساتھ یہ ظلم کیا تھا کہ ہمیں تیرا شریک ٹھہراتے رہے، اللہ اکبر، آپ دیکھیے کتنی ناسمجھی کی بات ہے نا، مثلا آپ کو ویکیوم کلینر ملا، کیوں ملا؟ آپ کی خدمت کرے، صفائی کرے، آپ کے کارپیٹ کو کلین کر دے، آپ اس کے سامنے بیٹھ کے ہاتھ ٹیک کے اس کی پوجا شروع کر دیں، کوئی پوچھے یہ کیا کر رہے ہو، کہنا یہ فائدہ بہت دیتا ہے نا، یہ فائدہ مند ہے تو میں اس کو خدا بناؤں، ہندو دھرم میں یہ عقیدہ ہے، ہر وہ چیز جو آپ کو فائدہ دے وہ آپ کا خدا ہے، 4 کروڑ معبودوں کے نام ملتے ہیں ہندو دھرم میں، پیپل کا پتا، کھجور کا پتا، گنگا، جمنا سے لے کر جسم کے پرائیویٹ پارٹ تک ان کے معبود ہیں، کیونکہ وہ انسان کو فائدہ دیتے ہیں، سب چیزوں کا نفع دکھ رہا ہے تو اللہ کا نفع نہیں دیکھتا جس نے یہ ساری چیزیں دی، دیکھیے اللہ کو مان لے تو اس میں یہ ساری چیزیں خود ہی آ جاتی ہیں، یعنی جو جملہ بھی بولا اسی کو مزید واضح کر دوں کہ یہ جو سوچ ہے کہ چلو یہ چیزیں ہمیں فائدہ دیتی ہیں تو ہم ان کو پوج رہے ہیں، کوئی عقل سے پوچھے تو کہہ سکتا ہے کیا حرج ہے، ٹھیک ہے آنکھیں ہمیں فائدہ دیتی ہیں کر لیں ان کو پوجیں، اسلام کیا کہتا ہے، پوجو اللہ کو اور ان نعمتوں کا شکر ادا کرو، جس چیز کو اسلام شکر کہتا ہے نا دوسرے مذاہب نے اس کو عبادت بنا دیا، سمجھے، جب اللہ کی عبادت کریں گے، پوجا اس کی کریں گے، مانگیں گے اس سے تو ان چیزوں کا صحیح استعمال کریں گے، تو یہ ایک سوچ ہوئی، دوسری سوچ ہے کہ اللہ کو سائڈ پہ کر کے انہی چیزوں کو پوجنے لگ جائیں، یہ تو بالکل ایسے ہی ہے کہ جیسے ہمیں کسی کمپنی سے کوئی بہت اچھا جاب کا لیٹر آئے اور وہ لیٹر ہمارے گھر میں پوسٹ مین دینے آئے تو ہم لیٹر لے کے اس پوسٹ مین کے آگے ہاتھ باندھے کہ تم چونکہ اس کو میرے پاس لایا تم میرے خدا ہو، نوز بلا تم میرے مائی داتا ہو، اور اس کمپنی کو پیچھے سے ادھر کر دیں، بیسوں مثالیں موجود ہیں، تو شرک کی تو کوئی مثال دنیا میں ملتی نہیں ہے، اس لیے انسان کو ان چیزوں کے اوپر زیادہ مان نہیں کرنا چاہیے، یہ اللہ تعالیٰ کے حکم میں ہے، یہ اس کی ذات ہے جو اس نے ہمارے لیے رکھا ہوا ہے، اور آپ دیکھیے کہ یہ جو بات ہے نا کہ انہوں نے ان چیزوں کو خدا بنا لیا اور اپنے آپ کو ان چیزوں میں لے کر کھڑے ہو گئے، لیکن وہم لہم جندم محضرون، ایک دن وہ ان کے مخالف گروہ بن کر قیامت کے دن کھڑے ہوں گے، یہ کون سے دن ہے، جس دن اللہ کے سامنے حاضری ہوگی کہ یہ ان کے خلاف گواہیاں دیں گے کہ اللہ ہم تو دنیا میں ان کی خدمت کرتے تھے، ان کی مدد کرتے تھے، انہوں نے اگر ہمیں خدا بنا لیا تو اس میں ہمارا تو کوئی قصور نہیں، ہم نے تو کبھی بھی ان کے لیے یہ بات نہیں کہی تھی، اگلی آیت میں نبی صلی اللہ علیہ وسلم کو تسلی دی جا رہی ہے، بلکہ اب آخری آیتوں میں تھوڑا سا انداز ایسا ہی دکھے گا، آیت 76، فلا یحزنک قولہم، اور اے نبی ان کی بات آپ کو رنجیدہ نہ کریں، مت افسوس کیا کریں، ڈونٹ بی سیڈ، یہ اس قابل نہیں ہے کہ آپ ان کی باتوں پہ دل دکھی کریں، کیونکہ اننا نعلم ما یسرون و ما یعلنون، ہم خوب جانتے ہیں جو کچھ یہ لوگ چھپا رہے ہیں اور جو کچھ وہ ظاہر کر رہے ہیں، کیا چھپا رہے تھے، کیا ظاہر کر رہے تھے، دل میں ان کے کیا تھا کہ اس نبی کو ہم نے اس طرح سے دکھی کر دیا، اب دیکھنا یہ دین کا کام چھوڑ دیں گے، بعض دفعہ پتا کہ مخالف آپ کو ٹینس کرتا ہے، آپ کو سٹریس میں ڈالتا ہے تاکہ آپ اپنی ذمہ داریوں کو اچھی طرح سے پورا نہ کریں، اللہ تعالیٰ کہتے ہیں کہ ان کی باتیں جو آپ کے خلاف دلوں میں ان کے نفرت چھپی ہوئی ہے، پلاننگ کرتے تھے، آپ کے قتل کے منصوبے بناتے تھے، ظاہر کیا کرتے تھے، کبھی کبھی آ کے منہ پر جھوٹی ہمدردیاں کر دیتے تھے، یہ ان کے کال اور فیل کا تضاد آپ سے تو چھپ سکتا ہے، اللہ سے نہیں چھپ سکتا، اس لیے فرمائے کہ آپ ان کو چھوڑ دیجئے، آپ ان کو ان کے حال پہ چھوڑ دیں، یہاں سے آپ کو ایک بہت ہی خوبصورت اصول ملتا ہے، اگنور گریسفلی، آپ کو پتا بھی لگ جائے نا کہ کوئی شخص آپ سے سیریس نہیں ہے، سنجیدہ نہیں ہے، اچھا یا برا جیسا بھی، لیکن بس ٹھیک ہے تو بس نہ برا کہیں نہ اچھا کہیں، وہ جو ہوگا نا وہی چیز سامنے آ جائے گی، जब हम इन चीजों को बहुत अहमियत देने लग जाते हैं ना, तो फिर उसके बाद मुनाफ़क़त भी होती है, सच झूठ और झूठ सच भी हो जाता है। इसलिए अल्लाह ताला करे आप छोड़ दें, आपके खिलाफ बातों का तूफान बांधते हैं, दिलों में बुगज़ रखते हैं, अकेले में बैठ के डिस्कशन करते हैं, प्राइवेट महफिलों में, फोनों पे, बातों में। उस दौर में तो फोन थे ही नहीं ना, आप इमेजिन तो करें। यानी आजकल अगर आप कभी दो ब्रदर्स की कहीं महफिल में बैठी हुई गुफ्तगू सुन लें, और दोनों अगर बड़े सेक्युलरली एजुकेटेड लोग हो ना, तो कहीं ना कहीं मौलवी का लतीफा जरूर आ जाएगा और मस्जिद के इमाम साहब की दुर्गत जरूर बनेगी, ऐसी राह जाती। इसलिए हम जुमे के खुतबे में बस एंड पे पहुंचते हैं, और इसीलिए हम फर्ज पढ़ते ही सलाम फेर के जूता पकड़ के भाग आते हैं कि हमें इन लोगों से ज्यादा लंबी बात ना करनी पड़े। देखिए, ये अंदर एक ग्रज है दीन के नाम पे, दीन वाले होते ही बुरे, ये है ही नहीं, ये फलां, ये फलां, ये ऐसे हैं, ये वैसे हैं। तो अल्लाह सुभान व तआला कहते हैं छोड़ दो, इनकी बातों को छोड़ो। अब इसके बाद इंसान की थोड़ी सी तख्लीक पे गौर कराया गया, बिल्कुल वही देख लें अब सूरत का अंदाज, तदब्बुर, गौर और फिक्र, तुम क्या थे, क्या थे, आज क्या बड़े बनते हो। अवलम यार अल इंसान अन्ना खलकनाहु मिन नुतफा, तो कि इंसान ने देखा नहीं कि हमने इसको बनाया एक कतरे से, फैजा हुआ खसीम मबीन, तो अब ये बन गया है खुला झगड़ने वाला। इंसान और झगड़ालू, इससे क्या समझ आता? अंदाज साहब को समझ आ गई है ना कि इंसान अपनी औकात देखे, है क्या और बनता क्या। दीदा दलेरी का आलम यह कि हमारी आयतों पे वेदराज करता है, हमारे नबी के साथ बहसें करता है। लेकिन अगर आप देखें तो बच्चा तो पैदा होने के बाद से ही झगड़े शुरू कर देता है। सबसे पहले बच्चे का झगड़ा क्या होता है? माँ के पेट में घूंसे मारता है माँ को। अक्सर औरतें आखिरी दिनों में शिकवा करती है ना कि पेट के अंदर हलचल शुरू हो गई है। दुनिया में आ रहा है तो बच्चे का भी झगड़ा, कुछ ना कुछ आ गया तो दूध पीने का झगड़ा। माँ कहती है इसको जिद चढ़ गई है, चिढ़ गया। नींद आ रही है तो माँ से झगड़ रहा है, अगर बिस्तर गीला हो गया तो रो रहा है। थोड़ा सा दो चार छह महीने का हुआ तो आप देखिए कि बास दफा बच्चे जो अकेले पलते हैं, कहीं दूसरे बच्चे को साथ देखें तो झगड़ना शुरू हो जाते, रो पड़ते हैं, चिड़चिड़े होने लगते हैं। और खैर से अगर आपने इंसान का झगड़ना देखना है तो बच्चों वाला घर कोई देख ले, चार छह बच्चे हैं, दो भाभियां, दो फलाएं, ज्वाइंट फैमिली सिस्टम, तो एक मुकदमा भी माँ पूरा नहीं कर सकी होती तो दूसरे बच्चे दूसरी माँ के पास दूसरा मुकदमा लेकर आते हैं। और उसके बाद फिर इंसान किससे झगड़ता है? फिर बड़ा होता है तो इंसान का झगड़ा मुआशरे के साथ शुरू हो जाता है, जज्बात के साथ झगड़े, अपने ऊपर कई बातें ले रहा होता है। फिर जरा जवानी आ जाए तो हर वक्त तो वो कहते हैं ना, हॉर्न पे हाथ है और मुक्के मार मार के आप गाड़ियों के पे रह रहे हैं। झगड़ों से बचना चाहिए। अगर आप कोई खैर का काम जिंदगी में लाना चाहते हैं तो अपने लिए नुकता लिख लें, हत्तुल वसा झगड़े से बचना। और ताली एका से नहीं बचती, आपके का मुखालिफ या आपके सामने जो फरीक है वो आपसे झगड़ना चाहे, आप साइड पे हो जाए, क्लिक हो जाएगी, खत्म हो जाएगा। और आप सिर्फ खड़े, आप कहते हैं मैं तो बोली भी नहीं, नहीं आपका सूर्य तो क्या वहां खड़ी तो थी। और मेरी नजर में अक्लमंद इंसान हुआ है, बाहिकमत इंसान हुआ है कि उसको 10-20 सेकंड पहले ही बू आने लग जाए कि इसके बाद अगर एक जुमला बोली तो झगड़ा बढ़ जाएगा। वो आपका बेटा भी हो सकता है जवान जैसे आपके मुंह लगने वाला, वो आपकी यंग बेटी भी हो सकती है, वो आपके शौहर, घर वाले, सास ससुराल है। जैसे गाड़ी चलाते वक्त आप दूर से परख लेते हैं ना कि इतना डिस्टेंस काफी है, पत्थर आ रहा है, दूसरी गाड़ी आगे आ रही है, टर्न आ रहा है, आप अपनी गाड़ी को आस्ता से हल्का करके रोक लेते हैं ना। इसी तरह इंसानी मामलात में पहले से रुक जाना चाहिए। झगड़े के साथ दीन पनप नहीं करता, कहां फिर दीन वाले झगड़े। सारी दुनिया को आप दीन सिखा देंगे लेकिन आप दूसरे दीनदारों के साथ झगड़ा कर ना खुद दीन पे रहेंगे ना उनको झगड़े पे लगाएंगे। अल्लाह के नबी सल्लम की ये सिफत तौरात और इंजील के अंदर आती है कि आप बाजारों में झगड़ने वाले नहीं होंगे, शोर गुल मचाने वाले नहीं होंगे। तो तबीयत के अंदर खून एंड काम रखे। अपने आप से पूछिए, माशाल्लाह 23वें पारे पे पहुंच गए हम सब, मेरी तबीयत में ठहराव आया, मेरे घर का झगड़ा भड़ा के कम हुआ। आप कहेंगे बढ़ गए, एकदम लोग बोलते हैं जब से दीन आए झगड़े बढ़ गए, ये भी एक इल्जाम है दीन पे। हम दीन को कटहरे में खड़ा करके उसके ऊपर तीर मारते हैं, जब से कुरान को पढ़ने लगे घर में लड़ाइयां हो गई। नहीं, कुरान से लड़ाइयां नहीं हुई, या आपकी गैर हिकमत कहीं मानना पॉलिसी से झगड़े होते हैं। हर वक्त जो आप इस किताब को अपने सामने रख के काम दूसरे करेंगे, कुरान सामने खोला है और आते जाते को सुनाएंगे, आज मेरा टेस्ट है, आज मेरा असाइनमेंट है, आज मैं नहीं करूंगी वो नहीं, और करना कराना कुछ नहीं, सिर्फ शोर मचाएंगे तो झगड़े नहीं होंगे तो और क्या होंगे। अपनी इज्तवाजी जिंदगी को चेक करें, कितने झगड़े हुए आज तक जिंदगी में, और नहीं हुए होंगे ना तो आप कहेंगे मैं ही इसकी वजह हूं, कोई और होती इनके साथ रहकर दिखाती। हर अच्छी चीज को हम अपने ऊपर ले लेते हैं। ससुराल की बात आते कहते मैं ही थी जो इनके साथ बस गई, कोई और आए बहू इनको पता लग जाए कि मैंने इनके साथ क्या सब्र किया। देखिए हर थपकी आप अपने कंधे पे नहीं लगा सकते, कहीं ना कहीं दूसरे को भी देखे, दीन के साथ भी झगड़ा ना हो। दीन तो झगड़े खत्म कराता, दीन तो बंदे को बहस से ज्यादा खामोश रहना सिखाता। तो लिहाजा ये नेगेटिव रंग में इधर आई है कि इंसान झगड़ालू है, और ये तो मैंने आम झगड़े किए ना, कभी आप दोस्तों के झगड़े देखे, रेड़े वाले, टांगे वाले, दुकानदार, सब्जी वाले। आप एक चक्कर अपने मुल्कों में जरा बाहर का लगा के आए, घर से निकलने से लेकर गाड़ी में बैठ रहे आपके भाई हैं, और गाड़ी से बाहर निकलती पहले ड्राइवर के साथ कोई खटपट होगी उनकी, वहां से निकलेंगे गाड़ी बाहर निकलेगी तो बाहर मोड़ पे कोई टांगा रेड़ा घुस जाएगा, उधर झगड़ा होगा, फिर जहां गाड़ी खड़ी की होगी वहां एकदम कुछ मसला होगा, जिस दुकान में जाएंगे चीज लेने। सच बताइए है कि नहीं केस, बस वैसे लगते हैं सारे लड़ने को तैयार हैं। तो मैंने किसी से कहा कि बाहर लोग बहुत स्माइली होते हैं, तो उन्होंने कहा उनके पेट क्यों भरे, में पेट भरा होगा तो स्माइली तो आएगा, हमारे पेट खाली है। और सच भी है ये, जब हक वाले को हक नहीं मिलता, जब एक तरफ नौकर देखता है कि मेरी छोटी सी तनख्वाह पे झगड़ा, खाने पे मेरे नजर है, और दूसरी तरफ हजारों लाखों की शॉपिंग उन्हीं के हाथों करवाई की जाती है, तो फिर ये फर्क तो होगा। लेकिन यहां जिस झगड़े की बात है ना, ये दुनिया का सबसे अनोखा झगड़ा है, अल्लाह अकबर के मुकाबले में इन्नी अकबर बनने का झगड़ा, या शिर्क की बात है। ये झगड़ा क्या है कि अल्लाह ही के ऊपर एतराज करता है, पीछे हमने आयत पढ़ी ना कि क्या हम उनको खिलाएं जिनको अल्लाह चाहता है तो खिलाता, ये झगड़ा, यानी अल्लाह पे भी लोग तनकीद करते हैं, अल्लाह ने मुझे अच्छा नहीं बनाया, अल्लाह ने मेरे लिए मेरी नसीब ही नहीं अच्छा रखा, ये झगड़ा। तो बहरहाल अल्लाह हम सबको इससे बचाए कि अल्लाह के फैसलों पे इतराज करना। झगड़ा क्या था असल में, ये एक खास शख्स था जिसकी तरफ इशारा है, आयतों से पता चलेगा, करता क्या झगड़ते झगड़ते, और हमारे बारे में तो मिसालें बयान करता है, वह नसीय खल्का हो, और अपनी पैदाइश को भूल ही गया। क्या कहता है, काल मैं युही लिजाम, कहता है कौन है जो जिंदा करेगा हड्डियों को, इजाम वही रमीम, जबकि वो बसीदा हो चुकी, कौन है जो इस गली सड़ी हड्डी को जिंदा करेगा जबकि वो पुरानी हो चुकी। ये जो लफ्ज इजाम है इसी से लफ्ज अजीम भी है, आइन जोए मीम ऊंट की हड्डी को कहते हैं, बड़ी बड़ी होती है इसीलिए लफ्ज अजीम है, वाला हो मजाब अजीम में आता है। रमीम का लफ्ज है ना, रमीम तरमीम उर्दू में बोलते हैं, उर्दू में एक लफ्ज बोलते हैं मुरम्मत होना, आजकल घर में मुरम्मतें हो रही हैं, वो सब एक ही लफ्ज है, यानी बिगड़ी हुई चीज जो बिल्कुल बेकार हो चुकी है उससे कोई चीज बनाने का। कहता क्या, बात पूरी करते हैं पहले, कुल युही हल्लज़ी अंशाहा वलम मर्रा, आप कह दीजिए इनको वही जिंदा करेगा जिसने इनको पहली मर्तबा पैदा किया था। आज तो हड्डी है चाहे बुरबरी सही, उस दिन किसने हड्डी बनाई जिस दिन पानी हड्डी में बदला। जिस दौर में हम साइंस पढ़ते थे तो बच्चे की जो तखलीक है उसके बारे में बताने के बाद कि बच्चा माँ के पेट में जब होता है फिर आहिस्ता आहिस्ता वही जो कुरान में तो मुदगा लकार वो बनता है, पहले फीटस वो छोटा सा उसका जाइगोट होता है, फिर होते होते वो बंच ऑफ द सेल्स बनता है, एक खास शेप तक आने के बाद फिर वो गैप देते हैं। तब ये कहते थे, अब और रिसर्च आ चुकी होगी यकीनन, वो कहते थे कि असल फॉर्म में तो बच्चा पानी था ना, सेल्स बने, अब यही सेल बालों में कैसे ढल गए, हड्डियां कैसे बन गई, स्किन कैसे बन गई, या के ये कहते हैं ये हमें नहीं पता। बस उसके फौरन बाद अगला टॉपिक डिलीवरी का होता था कि मां के पेट में 9 महीने के अंदर जो चेंजेस आ रही हैं हम इसको बहुत ज्यादा नहीं जानते, किस तरह पानी हड्डी में बदला। नेचुरली भी देखे ना, जैसे ये कागज है और ये कागज ही रहेगा ना, मैं इसको फाड़ दूं, काट दूं, बाल दूं, धो दूं, है तो ये कागज ही है ना, ये कागज गोल्ड बन जाए इज इट पॉसिबल, ये प्लास्टिक ये अगर स्टील है या कोई भी इसमें धात है क्या ये शीशा बन सकता है, हम इस पे पेंट कर सकते हैं सिल्वर हो जाए दूर से दिखे चमके, लेकिन शीशा तो नहीं बन सकता। तो कभी सोचो इंसान तुम कैसे हड्डियों में ढल गए, انسان پانی سے بنا ہے، پیدا ہوتا بچہ تو پانی کا ایک تھیلا ہوتا، چلو بظاہر دیکھنے میں انسان بچے کی شکل سے ہی دکھتا، لیکن کھولو اندر سے اس کا، وہ غبارہ سے کھولو تو اندر پانی ہے، جیسے کبھی وہ کھلونے ہوتے ہیں ہوا نکال دیں تو پچکتے ہیں، ہم بھی ایسے پچک جاتے ہیں. پانی ہڈیوں میں کیسے بدلا، ٹیشوز میں کیسے بدلا، ریڈ سیلز کیسے بن گئے، پلیٹلیٹس کیسے بن گئے، بونز کیسے بن گئی، لنگس کیسے، ہر جگہ کی اسکن فرق ہے، کان آنکھیں پلکیں بال، کہ یہ سب خود ہی ہو گیا عقل کے اندر، جب وہ اس نے کر لیا تو اب اسے گلی سڑی ہڈی کو کیوں نہیں وہ کر سکتا؟ کیونکہ وَهُوَ بِكُلِّ خَلْقٍ عَلِيمٌ، وہ تو ہر مخلوق کا مکمل علم رکھنے والا، اس کے بس میں، تم اس کو بے بس نہیں کر سکتے. یہ تھا جھگڑا اللہ کو بے بس کرنے کے کام. یہ جو پانچ آیتیں نا، اس کے بارے میں روایتوں میں آتا ہے کہ عبی بن خلف، بعض کہتے ہیں آس بن وائل تھا، کوئی بھی ہو کفر تو ایک ہی ہوتا ہے. ابن ابی حاتم ابن عباس سے روایت ہے کہ آس بن وائل نے بتائے مکہ سے ایک بوسیدہ ہڈی اٹھائی، قبروں کے پاس سے گزرا، ایک ہڈی اٹھا کے لے آیا اور اس کو اپنے ہاتھ سے توڑ کر ریزہ ریزہ کیا. پھر رسول اللہ سے کہا کیا اللہ اس ہڈی کو زندہ کرے گا جس کا حال یہ دیکھ رہے ہیں؟ رسول اللہ نے فرمایا ہاں اللہ تجھے موت دے گا، پھر زندہ کرے گا، پھر تجھے جہنم میں داخل کرے گا. فہو حسیم و مبین، جھگڑے کی بات ہے. تو گویا کہ آج بھی لوگ چیزوں پہ بہت غور کرتے ہیں لیکن خالق کی قدرت پہ غور نہیں کرتے. آج آپ سائنس کو بہت بڑا اللہ کا پارٹنر کہہ سکتے ہیں لوگوں کی نظر میں. ہر چیز جس کی دلیل سائنس سے آ گئی ٹھیک ہے، جس کی ادھر سے نہیں ٹھیک ہے، دس اینڈ دیٹ، اس طرح سے ویسے، تو اللہ تعالیٰ کہتے اس کو چھوڑو، تم تھے کیا، ہو کیا، کل کیا ہو جاؤ گے. دیکھیے ہم اپنی زندگی میں خود دیکھیں تو ہمارے اپنے کتنے مرحلے گزرتے ہیں. جو لوگ تصویریں کھینچتے ہیں اور جمع کرتے ہیں وہ خود دیکھے آج سے 10 سال پہلے اپنی کو تصویر کھول کے، کیا چہرے پہ فریشنس تھی، کیا آپ کا فگر تھا، چہرے سے عمر پتہ لگ جاتی ہے، کوئی چھپا سکتا ہے اپنی عمر؟ کسی کو دھوکہ دے سکتے ہیں تھوڑی دیر کے لیے لیکن بچا تو نہیں سکتے. سارا کچھ چھپا لیں گے، آپ کے چلنے پھرنے اٹھنے بیٹھنے سے آپ کی عمر پتہ لگ جائے گی، آپ کیسے چھپا سکتے ہیں؟ لیکن آپ دیکھیے کہ اس اللہ کی بات ہم نہیں مانتے جس نے نہ ہونے سے ہمیں کیا، اور آج ہم ہیں تو کل نہیں رہیں گے. کہتے ہیں نا کہ جو نہ تھا وہ خوب ہوا، آج ہم ہیں کل ہم نہیں رہیں گے. اور خوش ہوتا ہے کہ میں نے بہت کیا، آج ہم نے لائف سیورز بنا لیے، ایسی دوائیاں بنا لی. لوگ فخر کرتے ہیں ہمارے ملکوں میں، جی 90 بلکہ 100 ایئرز کی ایوریج ایج ہے، اور ویسٹ میں ہے ایسی، آپ سب کے سامنے ہی ہے، لیکن وہ کوئی زندگی ہے. آخری 10-20 سال زندگی کے اگر اولڈ ہوم میں یا کسی ہاسپٹل میں تو کیا ملا آپ کو؟ خود ڈاکٹر کہتے ہیں کہ اب آپ گئے ہیں تو ہم ان کی ڈرپ نکال لیں. ایک دفعہ ایک کلاس میں تھے ہمارے سسٹر، ایک آتی تھی تو کوئی بات ہو رہی تھی تو انہوں نے بڑے آرام سے کہا کل میرے ہسبینڈ کی ڈیتھ ہو جائے گی نا تو پھر میں 2 دن نہیں آ سکوں گی. ہم اتنے حیران، ہاؤ از اٹ پاسبل، آپ کو کیسے پتا کل ان کی ہونی ہے؟ پھر اس پہ انہوں نے بتایا کہ وہ کئی مہینے سے ہاسپٹل میں اور وہ مشینوں پہ ہیں اور جسٹ لائک آرٹیفیشلی بریتھ دے رہے ہیں، وٹ ایور جو بھی ہے. تو ڈاکٹرس نے اب ہمیں کہا کہ ہمیں مشین کی ضرورت ہے، کوئی اور اس سے بھی اہم لوگ آتے ہیں جن کو زندہ کرنا رکھنا ہے، تو پھر ہم کل ان کی مشین ہٹا دیں گے اور پھر ان کی ڈیتھ ہو جائے گی. میں دیکھ رہی تھی، یہ میرے لاشور میں بیٹھی ہوئی بات ہے. تو آپ دیکھیے کہ انسانوں کے سامنے اتنا کچھ ہے تو ذات جس نے یہ سب کچھ پیدا کیا اس کا ہم کتنا حق لیتے ہیں. ایسی ہی ایک اچھوتی سی اور انہونی سی چیز کا ذکر کیا جا رہا ہے آخری آیتوں میں، سمجھ لیجئے. پہلے اس کا بلکہ مفہوم سمجھ لیں تو آیت اچھی سمجھ آ جائے گی آپ کو. عرب میں 2 درخت تھے، بڑے معروف تھے، ایک کو کہتے تھے مرخ اور دوسرے کو کہتے تھے افار، عین فا الف را. عرب لوگ ان دونوں درختوں کی 2 شاخیں مسواک کی طرح کاٹ لیتے تھے، مطلب چھوٹی چھوٹی سٹکس نکال لیتے تھے، بالکل فریش ہوتی تھی. پھر اس کو ایک کو جب دوسری پہ ڈالتے تھے نا تو اس میں سے آگ پیدا ہوتی تھی اور اس سے آگ جلاتے تھے. ٹھیک ہے، یہ ایک عام تعریف ہے جو آپ اس کو دیکھیں گے. تو اللہ تعالیٰ نے اپنی نعمتوں کے بیان میں ایک اور بیان کر دی، الذی جعل لکم من الشجر الاحمر نارا، جس نے تمہارے لیے سبز درخت سے آگ پیدا کر دی. اللہ اکبر، سبز درخت اور آگ پیدا کر دی. تو پہلی مثال تو وہی ان درختوں کی جو لوگ اپنی آنکھوں سے دیکھتے تھے، یہ سب سے قریب ہوگی نا تفسیر، کیونکہ جہاں قرآن اتر رہا تھا ویسے تو یہی تھا. ابھی اس کے ہم دوسری بھی چیزیں دیکھیں گے. فیضان تم من خود دون، تو تم اس سے آگ سلگا لیتے ہو، یعنی گیلی لکڑیوں کو رگڑتے ہو آگ نکلتی. हो सकता है कि आज जो मैट्रेस है या मैच बॉक्स है उसके ऊपर भी उसी का कोई तीन मसाला लगता हो, वल्लाहु आलम। एक तो ये मिसाल है। दूसरी बात ये है कि इसकी आज के दौर में और मिसालें, लोगों ने इसका मजाक बहुत उड़ाया था कि अच्छा जी सर्फ दरख्तों में आ गए, या जैसे जिक्र आता है जहन्नुम में दरख्त आगे आ रही है आयत अगली सूरत में हम पढ़ेंगे शजरतुल मलूना, तो लोगों ने मजाक उड़ाया कि अच्छा जहन्नुम की आग है और उसमें सब्ज दरख्त होंगे। लेकिन आज आप देखिए कि क्या आग लगी हो और दिखनी जरूरी है? आपके माइक्रोवेव ओवन में कौन सी आग होती है? चीज रखते हैं तो कहां जाती है? चले माइक्रोवेव तो अब ओल्ड फैशन हो गया, हैलोजिन ओवन में कौन सी आग होती है? बल्ब होता है एक रोशनी, जैसे इसके नीचे आप रखें कुछ नहीं है, आप उसके नीचे रखें जो चीज दूसरी जगह आधे घंटे में पकती है वहां 15 मिनट में पक के रोस्ट होके आपके सामने, और कहते हैं मोर हाइजीनिक है। सोचिए ना अल्लाह के लिए क्या मुश्किल है। फिर इसी तरह आप देखिए कि सर्च दरख्तों के आग लगने की एक और तफसीर की गई, और वो क्या है कि आज जो कोयला पहाड़ों में से निकलता है नीचे से निकलता है, ये क्या है? जियोलॉजिस्ट है, उनका गुमान है कि जमीन के ऊपर बहुत सारे दरख्त है जो वक्त के साथ साथ जब जमीन फटती है जलजले आते हैं तो ये दरख्त जमीन में चले जाते हैं। ये जो आज कोयला या कोल निकालते हैं ना, ये पुराने दरख्त जो जमीन में धंस चुके थे वक्त के साथ साथ उनका कोल में बदलना। फ्यूल क्या है? ये जो पेट्रोल निकलता है ये दरख्तों के बाकियात हैं जो जमीन के अंदर दब जाते हैं, तो सब दरख्तों को तो उसमें भी आग लग जाती है। पूरी सूरत ने हिला के रख दिया, यकीन करें अल्लाह की कायनात की नेमतों पे गौर करने के लिए। कभी हम नहीं सोचते किधर किधर उसने इंसान, फिर मेरा तो दिल करता है जन्नत में गए तो अल्लाह से ये पूछेंगे बता के दुनिया बनाई कैसे थी, ये गैलेक्सी ये सूरज ये चांद, ठीक है हमारा ईमान है अल्लाह ने बनाई है सब है खत्म होगी, बनी कैसे थी? जैसे एक सस्पेंस होता है ना, आपको ये आइडिया कैसे आया, आपको ये ख्याल कैसे आया? इतनी बड़ी जात की बात लोग पीछे डालकर छोटे छोटे गमों में जीते हैं और छोटे छोटे गमों में मरते हैं और इस तरह चल पड़ते हैं। और इस तरह की चीजों को लेकर आप देखिए कि जब एक रब की बात को पीछे डाल देता है इंसान तो आप देखिए कि नुकसान किसको आता है। अगर मैं और आप अल्लाह की बात नहीं मानते क्या अल्लाह ताला को कोई नुकसान होगा? नहीं होगा। सारे भी ना माने तो उसके जर्रे बराबर कमी नहीं आएगी इज्जत और जलाल में। हम अपने आप को क्यों इन चीजों में लेकर चलते हैं? और आखिरी आयत है जो हकीकत में वाकई अल्लाह की कुदरत जमीला का इजहार दिला देती है। सब गम बंदे के दूर हो जाते हैं इस आयत को पढ़ने से, क्योंकि इंसान को अल्लाह की कुदरत का यकीन मजबूत करता है, बहादुर बना देता है। इंसान फिर उस चीज के ऊपर गौर करने लगता है कि जब मेरा रब इतनी कुदरत वाला है, इतनी जमीन सूरज चांद सितारे उसके हुक्म पे चल रहे हैं, तो फिर मैं पीछे क्यों रहूं,